यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सांघाई सहयोग संगठन एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन। नेपालको अतिक्रमित भूमि फिर्ता ल्याउन कुनै कसर बाँकी नराख्ने संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई। लिपुलेखका विषयमा भारत र चीन बीच भएको सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक रहेकोमा जानकारहरूको जोड। बाजुराको मार्तडी कोल्टी सड़क खण्ड तीन महिनादेखि अवरूद्ध हुँदा स्याउ किसान मारमा। जुम्लाबाट स्याउ बोकेर आएका 23 ट्रक कर्णाली राजमार्गमै रोकिए। बाढ़ी पहिरोका कारण देशका 10 राजमार्ग पूर्ण रूपमा अवरूद्ध। सोलुखुम्बुको खुम्बु पासाङ लामु गाउँपालिका 5 5 घर बगे। र सुडानको दारफुर क्षेत्रमा पहिरोले एउटा सिंगो गाउँ बगाउँदा 1000 भन्दा बढ़ी मानिसको मृत्यु।
विदेश गए परी चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनुहोस् हामीसँगै,
कल गर्नुहोस् डेटा चलाउनुहोस् संसारभरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न *14 #7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सांघाई सहयोग संगठन एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ। प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा मुलुकको हित, द्विपक्षीय र अन्तर्राष्ट्रिय विषयमा आफ्नो भनाई राख्नु भएको थियो। चीनको तियानजिन स्थित तियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि शुरू भएको सम्मेलनमा प्रधानमन्त्री ओली सहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्नुभएको छ। चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ 14 गते 5 दिने भ्रमणमा चीनमा हुनुहुन्छ। प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख बीचको द्विपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ। एससीओ प्लस शिखर सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओली र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच भेटवार्ता भएको छ। चीनको तियानजिन शहरमा आयोजित सांघाई सहयोग संगठन एससीओ प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै हुनुहुन्छ। चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङसँग भेट हुनेछ र उपराष्ट्रपति चङद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधि मण्डल सहभागी हुनेछ। चीनका राष्ट्रपति शी चिनफिङसँग प्रधानमन्त्री ओलीको तियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ। भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधि मण्डल यही भदौ 18 गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फाँसीवाद विरूद्धको विश्व युद्ध र जापानी अतिक्रमण विरूद्धको चिनिया जनताको प्रतिरोधी युद्धमाथिको विजयको 80 वार्षिकोत्सव समारोहमा प्रतिनिधि मण्डल सहभागी हुनेछ। सोही दिन प्रतिनिधि मण्डल नेपाल फर्कनेछ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकारले आफ्नो अतिक्रमित भूमि फिर्ता ल्याउन कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ। संचार मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीहरूको जिज्ञासाको जवाफमा संचार मन्त्री गुरूङले चीन र भारत बीचको व्यापारिक सम्झौतामा नेपालको क्षेत्र समेत पर्ने लिपुलेख लिम्पिया धुराको प्रयोग हुने बारे प्रधानमन्त्री ओलीले आपत्ति जनाइसक्नु भएको र आगामी दिनमा पनि नेपालले आफ्नो र दावी कायमै राख्ने बताउनुभयो। संचार मन्त्री गुरूङले नेपाल र भारत बीच देखिएको सीमा विवादमा चीन सरकार संलग्न नहुने भन्ने प्रतिक्रिया आएकोले आगामी दिनमा हुने प्रधानमन्त्री ओलीको भारत भ्रमण उच्च स्तरीय संवाद र विवाद समाधानको लागि महत्वपूर्ण अवसर हुने बताउनुभयो।
हाम्रो जग्गा हुने थाहा पाउँदा पाउँदै तपाईँहरू बिचमा यो समझदारीको यसमा हाम्रो गम्भीर आपत्ति छ भन्ने उहाँले प्रश्न पारिसक्नु भएको छ। त्यस कारणले यसलाई चाहिँ धेरै त्यहाँ बोलिहाल्नु सबै कुरा हाम्रो आफ्नो अडानको कुरा आफ्नो दृष्टिकोण कुरा हामीले राखिसकेका छौँ। भारतको प्रधानमन्त्री नरेन्द्र मोदी र हाम्रो नेपालको प्रधानमन्त्री के पी शर्मा ओलीको बीचमा चेन्जेनमा पनि साइलेन्ट भेटवार्ता गर्ने प्रयत्न थियो दुई देशको, त्यो कार्यक्रम बनेको छैन। अघि वर्ष लगतै भारत भ्रमण जानुभयो उहाँले पनि, उहाँले त्यो अवसर त नठानु भएको हुन सक्छ। त्यसकारण भारत भ्रमण जाँदाखेरि नै यी सबै कुराहरूको चाहिँ कहिले पनि हामीले आफ्नो देशमा राख्ने कुरा म जानकारी गराउन चाहन्छु।
सरकारले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शन देव भट्टलाई तोक्ने पनि निर्णय गरेको छ। भदौ 13 गते बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले विशेष अदालतको सदस्यहरूमा हेटौडा इजलासका न्यायाधीश नारायण प्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश दिल्ली रत्न श्रेष्ठ र अस्थायी इजलास वीरगंजका न्यायाधीश उमेश कोइरालालाई तोकिएको बताउनुभयो। परराष्ट्र र सीमा सम्बन्धी विषयका जानकारहरूले नेपाली भूमि लिपुलेखका विषयमा भारत र चीनबीच भएको सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक रहेकोमा जोड़ दिएका छन्। प्रेस चौतारी नेपालले हिजो आयोजना गरेको साक्षात्कारमा विज्ञहरूले यही भदौ 3 गते नेपाली भूमि हुँदै भारत चीनबीच व्यापारिक मार्ग सञ्चालन गर्ने सहमति भएको विषयप्रति आपत्ति प्रकट गर्दै त्रिपक्षीय संवादबाट समाधान गर्नुपर्ने सुझाव दिएका हुन्। कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं परराष्ट्रविद डाक्टर राजन भट्टराईले नेपाल भारत चीन त्रिदेशीय कूटनीतिक संवाद र प्रमाणबाट लिपुलेखको विषय टुंगो लगाउनु पर्ने बताउनुभयो। नेपाल भारत बीचको सुगौली सन्धिमा समेत लिपुलेख कालापानी र लिम्पिया धुरा नेपालको भूमि भनेर उल्लेख भएको र त्यो भूभाग नेपालको भन्ने प्रशस्त प्रमाण भएको उहाँले बताउनुभयो। नेपाल भारत सीमा अध्ययन समितिका संयोजक डाक्टर विष्णु उप्रेतीले कालापानी लिपुलेख र लिम्पिया धुरा नेपालको हो भन्ने अकाट्य प्रमाणहरू भएको र सुगौली सन्धिमै त्यो प्रष्ट भएको बताउनुभयो। सीमाविद डाक्टर बुद्धि नारायण श्रेष्ठले कालापानी लिपुलेख र लिम्पिया धुरा नेपालको भूमि भन्ने पर्याप्त प्रमाण भएको हुनाले त्रिपक्षीय संवाद गरेर टुंग्याउनु पर्नेमा जोड़ दिनुभयो। गृहमन्त्री रमेश लेखकले नेपालको भूमि कुनै पनि छिमेकी राष्ट्रको विरूद्धमा उपयोग नहुने बताउनु भएको छ। उहाँले कालापानी लिपुलेख हाम्रो भूमिलाई आफ्नो भन्दा कुनै छिमेकी देशले त्यसमा चित्त दुखाउन नपर्ने बताउनुभयो। नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा हिजो वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनिया राष्ट्रपति सी चिनफिङसँग आपत्ति जनाउनु भएको विषय सरकारको चट्टानी अडान भएको बताउनुभयो। उहाँले लिपुलेख नेपालको भूमि भएको हुँदा यसले छिमेकी देशसँगको सम्बन्ध बिगार्ने कुनै कारण नहुने उल्लेख गर्नुभयो। लगातारको वर्षा र बाढ़ी पहिरोका कारण देशभरका 10 राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएका छन् भने 158 राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेका छन्। सड़क विभागका अनुसार विभिन्न स्थानमा बाढ़ीले सड़क कटान गर्नुका साथै पहिरो खस्दा आवागमन ठप्प भएको हो। पूर्ण अवरूद्ध भएका सड़क मध्ये ठोरी भण्डारा मलेखु गल्छी त्रिशुली बेत्रावती मैलुङ स्याफ्रुबेसी रसुवागढ़ी सड़क खण्ड रहेको छ। यसै गरी जमुनाहा नेपालगंज कोहलपुर सुर्खेत खुलालु हिल्सा कर्णाली राजमार्ग अवरूद्ध रहेको छ। यसै गरी विभागको तथ्याङ्क अनुसार रानी विराटनगर इटहरी धरान धनकुटा हिले लेघुवा घाट तुमलिङ टार खाँदबारी नुम किमाथाङका कोशी राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। चतरा मूलघाट माझीटार अमरापुर डाँडा गणेशचोक तमोर करिडोर पनि पूर्ण रूपमा अवरूद्ध छ। यसै गरी ठोरी भण्डारा मलेखु गल्छी त्रिशुली बेत्रावती मैलुङ स्याफ्रुबेसी रसुवागढ़ी सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध छ। छिन्चु कुदु जाजरकोट दुनै धो तिन्जे मरिम भेरी करिडोर पनि पूर्ण रूपमा नै अवरूद्ध भएको छ। कोइलाबास लमही अर्जुन खोला घोराई होलेरी घरती गाउँ थवाङ लुकुम सहित मार्ग पनि पूर्ण रूपमा अवरूद्ध छ। सुर्खेत, तल्लो डुंगेश्वर, सात खम्बा, दुल्लु, पीपलकोट, खुलालु, मानमा, नागमा, जुम्ला सड़क पनि अवरूद्ध रहेको छ। छिन्चु, कुदु, जाजरकोट, दुनै, धोतिन्जे, मरिम, भेरी करिडोर समेत पूर्ण रूपमा अवरूद्ध रहेको छ। चाँडो भन्दा चाँडो सड़क सञ्चालन गर्ने प्रयत्न भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले बताउनुभयो। यसैबीच अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग तीन दिनदेखि पूर्ण रूपमा अवरूद्ध छ। भदौ 14 गते बिहानदेखि कर्णाली राजमार्ग अन्तर्गतको गगने खोलामा भएको अवरूद्ध अझै खुलेको छैन। तीन दिनदेखि सड़क पूर्ण रूपमा अवरूद्ध हुँदा जुम्लाबाट स्याउ बोकेर आएका ट्रक बाटोमा अलपत्र परेका छन्। गगने खोलामा ठूला ठूला ढुंगा आएको र ब्रेकरले पनि ढुंगा फुटाउन सम्भव नभएपछि ब्लास्टिङ गर्ने तयारी भइरहेको छ। सड़क अवरूद्ध भएपछि जुम्लाबाट स्याउ बोकेर आएका 23 वटा ट्रक बाटोमै रोकिएका छन्। ट्रक बाटोमै रोकिएपछि करोड़ौं रूपियाँ पर्ने स्याउ कुहिने जोखिम बढ़ेको छ। सीमावर्ती क्षेत्र नागमा प्रहरी चौकीको रेकर्ड अनुसार भदौ 14 गतेदेखि 16 गते बिहानसम्म 20 वटा स्याउ ट्रक जुम्लाबाट आएका छन्। तीन दिनदेखि सड़क अवरूद्ध भएपछि झण्डै 13 करोड़ बराबरको स्याउ बाटोमै थन्किएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम भक्त अधिकारीले बताउनुभयो। अविरल वर्षाले सोलुखुम्बुको खुम्बु पासाङ लामु गाउँपालिका 5 मा गैराती आएको बाढ़ीले 5 घर पूर्ण रूपमा बगाएको छ भने 6 वटा घरमा आंशिक क्षति भएको छ। अघिल्लो वर्ष ठूलो क्षति गरेको थामे खोलाले बग्ने बाटो परिवर्तन गरी बस्तीमा प्रवेश गर्दा 5 घर बगाएको गाउँपालिकाका प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीले विज्ञप्ति प्रकाशन गरी जानकारी दिनुभएको छ। बाढ़ीका कारण बिजुलीको पोल र वितरण प्रणाली सेवा लगायतका संरचना समेत अवरूद्ध भएको जनाइएको छ। तत्कालीन उद्धार तथा राहत कार्यका लागि मानवीय सहयोग आवश्यक रहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा हाल अविरल वर्षा भइरहेका कारण यसबाट हुन सक्ने क्षतिको सम्भावना कायमै रहेकाले थामे क्षेत्र लगायत सम्पूर्ण तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रभावित परिवारलाई तत्कालीन अवस्थामा सहयोगका लागि पनि आह्वान गरिएको छ। धनकुटाको छथर जोरपाटी गाउँपालिका 2 स्थित सल्लेमा पहिरो जाँदा 4 घरमा क्षति पुगेको छ भने 17 जना विस्थापित भएका छन्। पहिरोले करिब 14 लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी शरद कुमार थापा छेत्रीले जानकारी दिनुभयो। वर्षाका कारण बाजुराको मार्तडी कोल्टी सड़क खण्ड झण्डै 3 महिनादेखि अवरूद्ध हुँदा स्याउ किसानहरू मारमा परेका छन्। सड़क अवरूद्ध हुँदा प्रत्येक वर्ष स्याउ ढुवानीमा समस्या हुने गरेको र बारीमै कुहिएर खेर जाने गरेको भन्दै किसानहरूले दीर्घकालीन रूपमा समस्या समाधानका लागि पकेट क्षेत्रहरूमा कोल्ड स्टोरको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन्। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
हिँडेर आउनु गाह्रो 5 घन्टा लाग्छ। हामी त्यहाँ चाहिँ राति 2 बजे हिँडेर आउँछौँ, बिहान 8-9 बजे। बाटोमा लेतो छ, पहिरो छ, स्याउ रहनेमा दुःख छ।
बुढीनन्दा नगरपालिका वडा नम्बर 9 का स्याउ कृषक तोपदिन थापाको जस्तै समस्या आज भोलि बाजुराको पूर्वोत्तरी क्षेत्र स्थित सबै जसो स्याउ कृषकले भोग्नु पर्ने बाध्यता बनेको छ। वर्षातले अवरुद्ध भएको मार्तटी कोल्टी सड़क खण्ड करिब 3 महिनादेखि सञ्चालनमा नआउँदा पाक्न शुरू भइसकेका स्याउ ढुवानी गरी बजारसम्म पुर्याउन नपाउँदा बारीमै कुहिने हुन् कि भन्ने चिन्तामा कृषकहरू देखिन्छन्। सदरमुकाम मार्तडीमा स्याउ बिक्री गर्न आएकी पाण्डु सैनकी अर्की स्याउ कृषक ईश्वरी रोकाया,
दुःख त भइरहेछ, धेरै टाढाबाट आउनु पर्छ, अनि स्याउ बिक्री हुँदैन, फर्किनु पर्ने बाध्यता छ।
व्यावसायिक स्याउ खेतीमा लागेका कृषकहरूले वर्षभरि गरेको मेहनतको प्रतिफल पाउने बेला वर्षेनी बेहोर्नु पर्ने बजारीकरणको समस्या दीर्घकालीन समाधानका लागि राज्यसँग माग गरेका छन्। सहारा स्याउ गार्डन पाण्डु सैनका संचालक पुरबहादुर राहोत,
यति हो, आफ्नो उत्पादन लैजाने बाटो बनाइदियोस्, आफ्नो उत्पादन खपत हुने बजार देखाइदियो, कम्तीमा जुस बनाउने मेसिन ल्याएर जुसलाई स्टोर गर्ने त्यस्तो खालको प्रविधि ल्याइदियो भने जुस बनाउन सकिन्छ। कुनै एउटा पकेट क्षेत्रमा एउटा कोल्ड स्टोर बनाइदियो भने आलु र स्याउका लागि दीर्घकालीन रूपमा समस्या समाधान हुन्थ्यो। सक्छ भने सरकारहरूले चाना बनाउने मेसिनहरू ल्याइदियो भनेदेखि सदुपयोग भयो, नभए स्याउले कुहिनुको विकल्प छ।
विगत 5 वर्षदेखि कृषकको बारीबाटै अनुदानमा स्याउ ढुवानी गर्दै आएको कृषि ज्ञान केन्द्र बाजुराले भने बाटो अवरूद्धका कारण केही समय लागे पनि अबको हप्ता दिन भित्र वैकल्पिक बाटोबाट ढुवानी कार्य शुरूआत गरिने जनाएको छ। कार्यालय प्रमुख जसी सहानी,
बाटो नखोलेसम्म हुन सकिरहेको छैन, सूचना निकालेर सहकारी त्यस्ता कम्पनीहरूलाई त्यहाँ संकलन गर्न लगाउने, बारीमै किसानहरूको संकलन गर्छन्, त्यसपछि ढुवानीमा जति दिन सकिन्छ उहाँहरूको माग अनुसार बजारसम्म पुगाउनका लागि ढुवानी अनुदान दिने कार्यक्रम छ।
निकै अर्ग्यानिक र स्वादिष्ट मानिने बाजुराको स्याउ जिल्लामा कुल 370 हेक्टर क्षेत्रफलमा खेती गर्ने गरिएको छ, जसमध्ये हाल उत्पादनशील क्षेत्र 175 हेक्टर रहेको छ भने जम्मा उत्पादन 1137 मेट्रिक टन हुने गरेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
पूर्वी पहाड़ी क्षेत्रमा भएको वर्षाले कोशी ब्यारेजमा पानीको बहावमा उतार चढ़ाव हुने क्रम जारी छ। पानीको बहाव बढ़ेपछि सर्वसाधारणलाई सचेत गर्न रातो बत्ती बालिएको छ। हिजो साँझ 5 बजेको मापन अनुसार 2,56,010 क्युसेक प्रति सेकेण्ड पानीको बहाव रहेको कोशी ब्यारेज कन्ट्रोल रूमले जानकारी दिएको छ। मापन केन्द्रका अनुसार 56 ढोका मध्ये 34 खुल्ला गरिएको छ। महाकाली नदीमा अविरल वर्षाका कारण पानीको बहाव लगातार बढ्दै गएको छ। हिजो बिहान 10 बजे नदीमा पानीको बहाव 1,28,560 क्युसेक पुगेको थियो भने दिउँसो पानीको बहाव बढ्दै गएर 1,82,555 क्युसेक पुगेको थियो। पानीको बहाव बढ़ेपछि नेपाल भारत सीमामा रहेको बनभाषा पकी पुलमा 4 पाङ्रे र 3 पाङ्रे सवारी साधनको आवत जावत पूर्ण रूपमा बन्द गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि प्राज्ञिक क्षेत्रको विकास अपरिहार्य रहेको बताउनु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव 2082 विजयी कविलाई पुरस्कार वितरण गर्न हिजो आयोजित समारोहमा उहाँले भौतिक विकासले मात्र मुलुकको समृद्धि नहुने भएकाले प्राज्ञिक क्षेत्रको विकास गरिनुपर्नेमा जोड दिनुभयो। संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा अवकाश उमेरमा गएर अड्किएको छ। समितिले यसअघि अवकाशको उमेर कानून लागू भएको पहिलो वर्ष 58 र क्रमशः 59 हुँदै 60 वर्ष कायम हुने सर्वसम्मत रूपमा सहमति गरेको थियो। राष्ट्रिय सभाको हिजोको बैठकले उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सभा समक्ष विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2081 सर्वसम्मतिले स्वीकृत गरेको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत विकास समिति बैठकमा नेपाल पशु चिकित्सा परिषद पहिलो संशोधन विधेयक 2082 सैद्धान्तिक छलफल भएको छ। हिजो बसेको समितिको बैठकमा सांसदहरूले ढिला भुक्तानीका कारण उखु र दुग्ध किसानहरूले भोगिरहेका समस्या र चुनौतीहरूबाट व्यावसायिक पशुपालन गर्ने किसानहरूलाई जोगाउन विधेयकमा आर्थिक सुरक्षाका व्यवस्थाहरू सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो। पछिल्लो समय गाउँबस्तीमा बसोबास गर्ने मानिसहरूको संख्या घट्दै जाँदा त्यहाँका विद्यालयहरूमा पनि विद्यार्थीको संख्या कम हुँदै गएको छ। विद्यार्थीको संख्या घट्दै गएपछि बझाङका सबै स्थानीय तहले स्थानीय शिक्षा ऐन बनाएर विद्यालयहरूको कक्षा तह घटाउने, एक आपसमा गाफ्ने र विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान गर्ने लगायतका काम थालेका छन्। बझाङबाट संवाददाता जगदीश रोकायाको रिपोर्ट।
बझाङका गाउँ बस्तीमा बसोबास गर्ने मान्छेहरू घट्दै गएपछि त्यहाँ भएका विद्यालयहरूमा पनि अहिले विद्यार्थीको संख्या कम हुँदै गएको छ। जिल्ला सदरमुकाम बजार क्षेत्रका 1-2 विद्यालयहरूमा विद्यार्थीको चाप देखिए पनि गाउँघरका अधिकांश विद्यालयहरूमा विद्यार्थी संख्या न्यून हुँदै गएपछि जिल्लाका 12 स्थानीय तहले स्थानीय शिक्षा ऐन बनाएर विद्यालयहरूको कक्षा तह घटाउने, विद्यालय मर्च गर्ने, विद्यार्थी अनुपात शिक्षक दरबन्दी मिलान गर्ने जस्ता शैक्षिक सुधारका कामहरू पालिकाले गर्न थालेका छन्। खप्तर छान्ना गाउँपालिका शिक्षा शाखा प्रमुख हरिप्रसाद सोती।
खप्तरछाना गाउँपालिकामा 37 विद्यालय छन्, 5,900 जना विद्यार्थी खप्तरछाना गाउँपालिकामा अध्ययनरत हुनुहुन्थ्यो। 2 वर्ष यता त्यो संख्या घटेर अहिले 3700 जना। गाउँपालिकाले अहिले नेपाल सरकारकै मापदण्ड अनुसार दरबन्दी मिलान लगायत विद्यालयलाई डाउन साइज गर्ने र विद्यालय मर्जिङको कार्यक्रम ल्याएर अगाडि बढेको छ।
उहाँ जस्तै केदारसिंह गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टको यस्तो भनाइरहेको छ।
अब हाम्रो पालिकामा विद्यार्थी संख्या घट्दै गएको अवस्था छ। यसरी विद्यार्थी संख्या घट्दै गर्दा हामीले विद्यालयहरूलाई मर्ज गर्ने डाउनसाइज गर्ने कार्यक्रमलाई अभियान रूपमा लिएका छौँ। यो वर्ष मात्र हामीले दुईवटा विद्यालयहरू कैलाश आवि जुइल र नमादेव आवि बाइतोली नजिकका विद्यालयमा समायोजन गरेर विद्यालयको संख्या घटाउँदै जाने हाम्रो लक्ष्य छ।
अहिले सबै पालिका र वडाहरूमा सडक सञ्जाल जोडिँदै गएको हुँदा तिनी तहको सरकारले छरिएर रहेका विद्यालयहरूलाई समायोजन गरी विद्यार्थी बोक्ने भ्यान बसहरूको पनि व्यवस्थापन गर्न सके विद्यालय क्षेत्रमा हुने गरेको आर्थिक भार कम हुने देखिन्छ भने विद्यार्थीको गुणस्तर साथै विद्यालय व्यवस्थापन गर्न पनि सजिलो हुने देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल बझाङ।
अब अन्तर्राष्ट्रिय समाचार। सुडानको दारफुर क्षेत्रमा अधिक वर्षापछि आएको भीषण पहिरोले एउटा सिंगो गाउँ बगाउँदा 1000 भन्दा धेरै मानिसको मृत्यु भएको छ। घटनामा गाउँका एक व्यक्ति मात्रै बाँच्न सफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। स्थानीय अधिकारीहरूले राहत तथा उद्धारका लागि अपील गरेका छन्। युद्धबाट बस्न विस्थापित भएकाहरू बसिरहेको क्षेत्रमा भीषण पहिरो खसेको बताइएको छ। घटनाको थप विवरण आउन बाँकी छ। अफगानिस्तानमा गएको 6 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 800 नाघेको छ। भूकम्पमा परि कम्तीमा 2800 मानिस घाइते भएका तालिबानको आन्तरिक मामिला मन्त्रालयले पुष्टि गरेको छ। पाकिस्तानको पूर्वी प्रान्त पंजाबमा गएको भीषण बाढ़ीका कारण कम्तीमा 33 जनाको मृत्यु भएको छ भने 2 करोड़ भन्दा बढ़ी मानिस प्रभावित भएका छन्। बाढ़ीको जोखिमका कारण करिब 5 लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। उद्धारका लागि 800 भन्दा बढ़ी डुंगा र 1300 भन्दा बढ़ी उद्धारकर्मी खटाइएको पाकिस्तानको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
लुम्बिनी र गण्डकी प्रदेश विकास निर्माणसँग सम्बन्धित कार्यक्रमलाई प्रभावकारी र उपलब्धिमूलक बनाउँदै अघि बढ़न सहमत भएका छन्। स्याङ्जाको गलेङमा सोमबार सम्पन्न मुख्यमन्त्री स्तरीय दोस्रो बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले साझा विकाससँग सम्बन्धित 9 बुँदे निर्णयहरूमा हस्ताक्षर गर्नुभएको छ। बैठकमा बजेट तथा नीतिगत प्राथमिकतामा रहेका विषयहरूलाई कार्यान्वयनमा जोड़ दिने र नेपाल सरकारसँग नियमित समन्वय गर्न व्यवस्था मिलाइने प्रतिबद्धता गरिए अनुसार 3 महिनाभित्र कार्ययोजना तयार पार्ने विषयमा छलफल भएको छ। बैठकमा सहकारीको मर्मलाई आधार बनाई दुवै प्रदेशले साझा हितका कार्यक्रम संयुक्त रूपमा अघि बढ़ाउने सहमति समेत गरेका छन्। त्यस्तै रूपान्तरकारी कार्यक्रमहरूलाई अन्तर प्रदेश साझेदारीमा अघि बढ़ाउने, कालीगण्डकी तटीय क्षेत्रको समुन्नतिको कार्ययोजना आगामी पुषभित्र पेश गर्ने लगायतका निर्णय बैठकले गरेको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा लगानी विस्तार गर्न उद्योगी व्यवसायहरूलाई आग्रह गर्नु भएको छ। नेपाल उद्योग परिसंघसँग सोमबार भएको छलफलमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा लागेको लगानी तथा विकास सम्मेलनको विषयमा केन्द्रित भएर छलफल गर्नु भएको छ। परिसंघको सचिवालयमा भएको छलफलमा मुख्यमन्त्री शाहले लगानी सम्मेलनमा सहभागी हुन तथा सुदूरपश्चिम प्रदेशका उच्च सम्भावना भएका क्षेत्रमा लगानी विस्तार गर्न पनि उद्योगिक व्यवसायहरूलाई आग्रह गर्नुभयो। प्रदेशमा लगानी भित्राउन नेपाल उद्योग परिसंघलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न समेत मुख्यमन्त्री शाहले आग्रह गर्नुभयो। परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी र विकास सम्मेलन सफल बनाउन परिसंघले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले जग्गा खरिद गरी लगानी गर्न नसकिने स्पष्ट पार्नुहुँदै प्रदेश सरकारले जग्गा सहज एवं छिटो प्रक्रिया अवलम्बन गरे लगानी ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सन् 2025 अगस्तमा 88,680 पर्यटकहरूले नेपालको भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा 22% पर्यटकको आगमनमा वृद्धि भएको देखिएको छ। अगस्तमा नेपाल आएका पर्यटक मध्ये भारतबाट 35,505 पर्यटक भित्रिएका छन् भने चीनबाट 7,533, अमेरिकाबाट 6,068, श्रीलंकाबाट 5,956 भित्रिएका छन्। सन् 2025 जनवरीदेखि अगस्तसम्म 8 महिनाको अवधिमा 7,36,562 पर्यटकले नेपालको भ्रमण गरेका छन्। नेपाली बजारमा सुनको मूल्यले निरन्तर कीर्तिमान कायम गर्दै गएको छ। आइतबार स्थानीय बजारमा प्रति तोला 2,03,600 किनबेच भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार तोलामा 1,700 रूपियाँले बढ़ेको छ। सोमबार सुन प्रति तोला 2,05,300 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भदौ 21 र 24 गते नेपाल र बंगलादेश बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सोमबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सूर्य शाहले जानकारी दिनुभयो। नेपालले फिफा विन्डोमा बंगलादेशसँग दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो। मैत्रीपूर्ण खेलका लागि बंगलादेश टोली बुधबार काठमाडौँ आइपुग्नेछ। यस खेलको टिकटिङ एन्फाले नै गर्ने र दर्शकका लागि भीआईपी प्यारापिटको टिकट शुल्क 1,000 तथा साधारण प्यारापिटको 500 रूपियाँ कायम गरिएको बताइएको छ। मैत्री खेलका लागि नेपाली टोली अहिले अभ्यास गरिरहेको छ। फ्रेन्चाइज भलिबल टीम लुम्बिनी लाभाजले मुख्य प्रायोजकको रूपमा केएल दुगर ग्रुपसँग सम्झौता गरेको छ। एभरेस्ट स्पोर्ट्स म्यानेजमेन्ट अन्तर्गतको लुम्बिनी लाभाजले आसन्न वात्सल्य एभरेस्ट महिला भलिबल लीगका लागि नेपालको प्रतिष्ठित व्यापारिक समूह केएल दुगर ग्रुपको ज्ञान ब्रान्डलाई आफ्नो आधिकारिक मुख्य प्रायोजकको रूपमा अनुबन्ध गरेको हो। मुख्य प्रायोजकको रूपमा केएल दुगर ग्रुपसँगको सहकार्यले लुम्बिनी लाभाज टोलीलाई थप प्रोत्साहन र ऊर्जा प्रदान गरेको क्लबले जनाएको छ। साबिक विजेता लिभरपुल इंग्लिश प्रिमियर लीग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले आर्सेनललाई 1-0 गोलले हरायो। लिभरपुलको कठिन जितमा डोमिनिक इजोबोजलाईले 83 मिनटमा निर्णायक गोल गरे। जितसँगै तीन खेलमा अपराजित लिभरपुलले 9 अंक बनाएको छ। पहिलो हार खेपेको आर्सेनलको समान खेलबाट 6 अंक छ। आइतबार राति नै भएको अन्य खेलमा ब्राइटनले म्यान्चेस्टर सिटीलाई 2-1, क्रिस्टल प्यालेसले एस्टन भिल्ला र वेस्टह्याम युनाइटेडले नटिङ्गम फरेस्टलाई समान 3-0 गोलले पराजित गरेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आज देशका सबै प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक दुई स्थानमा अधिक वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस र वर्षा 0.7 मिलिमिटर परेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:44 भयो भने सूर्यास्त भरे साँझ 6:25 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सांघाई सहयोग संगठन एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन। नेपालको अतिक्रमित भूमि फिर्ता ल्याउन कुनै कसर बाँकी नराख्ने संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई। लिपुलेखका विषयमा भारत र चीन बीच भएको सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक रहेकोमा जानकारहरूको जोड़। बाजुराको मार्तडी कोल्टी सड़क खण्ड 3 महिनादेखि अवरूद्ध हुँदा स्याउ किसान मारमा। जुम्लाबाट स्याउ बोकेर आएका 23 ट्रक कर्णाली राजमार्गमै रोकिए। बाढ़ी पहिरोका कारण देशका 10 राजमार्ग पूर्ण रूपमा अवरूद्ध। सोलुखुम्बुको खुम्बु पासाङ लामु गाउँपालिका 5 5 घर बगे। र सुडानको दारफुर क्षेत्रमा पहिरोले एउटा सिंगो गाउँ बगाउँदा 1,000 भन्दा बढ़ी मानिसको मृत्यु। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।